कायनात में बसने वाला ऐसा नहीं जिसका रिस्क हमने अपने जिम्मे न ले लिया हो, इल्ला अल्लाह, सब का रिस्क हमारे जिम्मे। तो जो काम अल्लाह ताला ने अपने जिम्मे लिया था वो समझ लिया हमने हमारा है कि हमें कमाना है, हलाल हो या हराम हो, नमाज पढ़ के हो या छोड़ के हो, कमाना है कमाना है। एक साहब यहाँ पे इतना ज्यादा मस्जिद के में रहते थे, खिदमत करते थे, ये बता रहा हूँ ये हमारा जौक कितना सतही है और कितना जैसे कहते हैं इबादत, इसीलिए आबिद और आरिफ में फर्क होता है। आरिफ अल्लाह वाला वो होता है कैसे भी हालात हो जाएं वो अल्लाह को, अल्लाह के दीन को, जरूरियात दीन को छोड़ नहीं सकता और बल्कि नवाफिल और अजकार का भी आखिरी हद तक एहतमाम करता है। तो वो नमाजी साहब कुछ अरसे बाद मुझे मिले, एकदम से अचानक गायब हो गए, बहुत मस्जिद में रहते थे, फिर कहीं अचानक बस में या कहाँ पे मिले। मैंने कहा क्या हुआ, आप नजर नहीं आ रहे, अचानक याद आ गए, याद भी नहीं आते, बहुत से लोग होते हैं। कह रहे हाँ मेरी असल में नौकरी लग गई, तो नौकरी लगी है या मस्जिद से छुट्टी हो गई, या बस वहाँ जाना होता है, सुबह रात देर हो जाती है तो फजर रह जाती है और दिन में 3 बजे वहाँ जाना होता है, तो वहाँ जाने की तैयारी में, यानी नमाजें तक गई, नौकरी लग गई तो नमाजें भी चली गई, जब तक नौकरी नहीं थी तो इसीलिए नमाज पढ़ रहे थे कि नौकरी लग जाए, रिस्क का बंदोबस्त हो जाए, जब हो गया तो अब नमाजें भी गई। तो जो काम अल्लाह ताला ने हमारे जिम्मे लगाया है वो हमने करना शुरू कर दिया, रिस्क की तलाश। अब किसी के जिम्मे सेट लगाए कि तुम्हारा काम प्रोडक्शन करना है, चीज बनाना, सामान बनाना, वो चला जाए बिल इकट्ठा करने, भाई तुम हमारे सेट को बिल नहीं दोगे तो हमारा काम कैसे चलेगा, सारे वर्कर जो है बिल इकट्ठा करने चले जाए तो काम कौन करेगा फिर, तो वो बिल दे या ना दे ये तो कहेगा भाई तुम्हें हमने किस काम पे लगाया, तुम्हें बिल लेने के लिए भेजा था, तुम्हें तो हमने माल बनाने के लिए रखा था, हमने तुम्हें पैदा किस लिए, वमा खलक्तुल जिन्न वल इंस इल्ला लियाबुद, हमने तुम्हें अपनी इबादत के लिए पैदा किया, तुम अपना काम करो फिर देखो कि मैं अपना काम कैसे करता हूँ, देखो कि मैं अपना काम कैसे करता हूँ। वमन यत्तकिल्लाह यजअल लहू मखरजा, जो तकवा इख्तियार करेगा, नमाज और नमाज के भी तकाजों को पूरा करेगा, इन्नस सलाता तन्हा अनिल फहशाई वल मुनकर, बेशक नमाज रोकती है ना शाइस्ता हरकतों से, नमाजी भी है गाली भी दे रहा है, ये है नमाज तो हम पढ़ते हैं, बहुत से कहेंगे, बहुत से तो वो भी नहीं है कहते हम जुमे की पढ़ते हैं, बिजली चली गई मैं वहां रहता था 3-4 गली छोड़ के, ये जानते हैं हमारे नमाजी था तो इनके रिश्तेदार थे उनके घर पे, वहां बराबर वाले भी आ गए बिजली चली जाए गर्मी में, UPS वगैरह भी काम नहीं कर रहे, वो बातें हो रही हैं, अरे साहब ये हुकूमत वाले ऐसा करते हैं, हम क्या करते हैं, हम नमाज पढ़ते हैं, हाँ मैं तो जुमे की नमाज पढ़ता हूँ, जुमे की नमाज पढ़ने को नमाजी समझ रहे हैं, फजर क्या ये भी जोहर असर भी नहीं कर, जुमे की नमाज में पढ़ता हूँ, तो हमारा हाल ये है कि हम जुमे की नमाज पढ़ के अपने आप को पक्का मुसलमान समझ रहे हैं, और अल्लाह ताला फरमाने तुम तकवा इख्तियार करो, हलाल और हराम की फिक्र करो, नमाजें छोड़ना तो दूर की बात, पांचे तुम्हारे नीचे ना जाए, दाढ़ी तुम्हारी ऊपर ना जाए, हर चीज मेरे महबूब की सुन्नत के मुताबिक हो, तकवा का एहतमाम हो, फिर देखो दरवाजे हम खोलेंगे। वमन यत्तकिल्लाह यजअल लहू मखरजा, आप देख लीजिए जाके मारिफुल कुरान में, उर्दू पढ़ना तो आता है, मारिफुल कुरान में इसका तर्जमा ही लिख, हम उसके लिए तंगी में से रास्ता निकालेंगे, तंगी में जो तकवा इख्तियार करेगा सबके लिए, जो ये नहीं कि मौलवी होना चाहिए, बहुत बड़ा अरबी होना चाहिए, आजमी, हर एक के लिए, वमन जो भी आदमी भी, मन का क्या मतलब है, जो कोई मन, वमन यत्तकिल्लाह यजअल लहू मखरजा, अल्लाह ताला उसके लिए तंगी में से रास्ता निकालें, सब करने लगे तो पूरी मईशत दुरुस्त हो जाएगी, जो अकेला करेगा अल्लाह ताला अकेले उसके रिस्क में बरकत अता फरमाएंगे, ये भी समझ, ये नहीं कि सब नहीं कर रहे तो अकेला करने वाला भी परेशानी रहेगा हमेशा, नहीं, अगर ये सच्चा सही तकवा अख्तियार करेगा अल्लाह ताला इसकी अकेले की जो है वो दस्तगिरी और रहनुमाई फरमाएं। वमन यत्तकिल्लाह यजअल लहू मखरजा, आगे और वजाहत है कि तंगी में सा कोई समझे ना समझे, व यरज़ुकुहु मिन हैथु ला यहतसिब, हम उसको ऐसी जगह से रिस्क देंगे जहां से उसका गुमान भी नहीं होगा, ये औलिया अल्लाह, ये उलमाए इकराम, ये कारी हजरात कहां से खा रहे हैं,
25 30,000 میں ان کا کیسے گزارا ہو رہا ہے. اولیاء اللہ بظاہر کوئی بعض دفعہ کوئی کام نہیں کرتے, اللہ تعالیٰ ان کا نظام چلا رہا ہوتا. وما من دابا پہ انہوں نے ایمان لائے, اللہ تعالیٰ ان کو کھلا رہے ہیں. اداروں کو کون کھلاتا ہے؟ یہ کون سے کام کرتے ہیں؟ جب دہی وہ دکان چلائے فلاں کرے, وہ یہ کام کرے تو پاکستان کی حفاظت کون کرے گا؟ اس کو تنخواہ کون دیتا ہے؟ حکومت سرکار تنخواہ دیتی, وہ سرکار کا سرکاری کام کر رہے ہیں. تو سرکار اس کو جو سرکار کا سرکاری کام کرے, اللہ کے دین کو پھیلائے اور اس کی فکر کرے, اس پہ پورا پختہ کار ہو جائے, پھر اللہ تعالیٰ اس کی دستگیری فرماتے. لیکن ویسا ہو جائے جیسا ہونا چاہیے, جیسے ان اداروں نے اپنے کوئی اور کام کر ہی نہیں سکتے, انہوں نے آپ کا نے آپ کو وقف کر لیا ہے. آج کہتے ہیں مولوی کو بھی چاہیے دکان چلائے فلاں کر. جب دنیا کے محافظین ایک کام میں لگے ہوئے ہیں تو دین کے محافظین ایک کام میں نہیں لگ سکتے. ان کا کام یہی ہونا چاہیے ہمیں کہ ہم دین کو سیکھیں اور دین کو آگے پھیلائیں. جو یہ اس کو بنا لے گا وہ آقا کی دعا پائے گا, سرسبز و شاداب رہے میرا وہ امتی. نبی علیہ السلام کے ارشاد کا مفہوم ہے. سرسبز و شاداب کا کیا مطلب؟ ہرا بھرا رہے, ہنستا کھیلتا رہے. اور آسان, ہنستا کھیلتا ہرا بھرا رہے, جو میری بات سنے اور اس کو آگے پہنچائے. ہم تو سننے کے لیے ہمارے پاس وقت نہیں ہے, پہنچانے کا سلیقہ کہاں سے آئے؟ پہنچانے کا سلیقہ بھی نہیں ہے, سننے کے لیے وقت نہیں. جب سیکھیں گے نہیں تو سکھائیں گے کیا؟ قرآن پڑھنے کا, تجوید سے قرآن پڑھنے کا وقت نہیں ہے. نہیں سیکھا انہوں نے دین, رہ کر شیخ کے گھر میں پلے, کالج کے چکر میں مرے صاحب کے دفتر میں. یہی معراج ہے بس. میٹرک کر لو, یہ کر لو تو اس سے یہ اسکوپ ہو جائے گا, اور فلاں ہو جائے. کچھ نہیں کیا تو فلاں کاروبار کر لو. ہاں بس ٹھیک ہے, کبھی نماز روزہ بھی کرنا چاہیے, جمعہ وغیرہ پڑھ لینا چاہیے. یہ اس پہ کوئی بھی نہ والدین توجہ دیتے نہ معاشرہ توجہ دے رہا. یہی وجہ ہے ہماری معیشت کی اس حد تک جانے کی, قرضوں میں ڈوبنے کی. اگر پہلے سے ہمارے بڑے سوچ لیتے کہ قرضہ نہیں لینا ہے, چاہے آلو کی بھجیا کھانی ہے, یا قرض کے چراغ جلانے سے بہتر ہے, قرض کے چراغ جلانے سے بہتر ہے کہ آدمی اندھیرے میں گزارا کر. ہم قرض کے چراغ جلاتے جلاتے یہاں تک آ گئے کہ آئی ایم ایف کہہ رہا آپ کو مداخلت کی ضرورت نہیں ہے, ہم چلا رہے ہیں نظام آپ کا. ابھی پچھلے دنوں بیان, آپ کیوں مداخلت کرتے ہیں؟ ہمیں کہہ رہے ہیں, ہماری معیشت کے بارے میں وہ کہہ رہے ہیں. کیوں کہہ رہے ہیں؟ ہم نے قرضہ اتنا لیا اس سے, قرضہ اتنا کیوں لیا, کس نے لیا؟ آپ پھر وہی ہم آپ عام آدمی جو ہے حکمران کو کرا. سب مسلمانوں کا اس میں حصہ ہے, سب پاکستانیوں کا, سب مسلمانوں, سب. اگر اس درجے کے مسلمان ہو جاتے تو کبھی بھی ایسے لوگ نہ آتے جو غیروں سے بھیک مانگتے, بلکہ اللہ سے مانگتے, مسجدوں کو آباد کرتے. وہ منظر مجھے بھولتا نہیں ہے جب وہاں تک لوگ ہوتے عید کی صبح. اگر وہی منظر روزانہ فجر میں ہو جائے تو کیوں حالات نہیں بدلیں گے؟ آپ کا دل نہیں کہتا کہ اللہ تعالیٰ حالات بدلنے پہ قادر ہے؟ وہی صحابہ جو بھوک سے بے ہوش ہو جاتے تھے. حضرت ابو ہریرہ کہہ رہے ہیں, آزمایا کچھ عرصے مشقت ہوتی ہے کہ میں بے ہوش ہو جاتا تھا. کس لیے؟ لوگ سمجھتے تھے مرغی کا دورہ ہے, کوئی مجھے چمڑا سنگھا رہا ہے, چپل سنگھا رہا ہے, کوئی کچھ. وہ مرغی کا دورہ نہیں تھا, میں بھوک کی وجہ سے بے ہوش ہو جاتا تھا. حضرت بلال پر کتنے فاقے آئے, حضرت ابو ہریرہ پہ کتنے فاقے. اصحاب صفہ تو ایسے ہی رہتے تھے, کبھی کوئی کھجور پانی آ گیا, کچھ آ گیا ہوتے, ورنہ اللہ اللہ کر رہے ہیں. لیکن ان کی برکت سے پھر انہوں نے جب اللہ کے دین کو پھیلانے کے لیے, اعلی کلمۃ الحق کے لیے اپنی جان لڑا دی. 15 سال, صرف 15 سال محنت کی, اور قیصر و کسرا کے خزانے ان کے قدموں میں تھے. ان وعد اللہ حق, اللہ تعالیٰ نے اپنا وعدہ سچا کر کے دکھایا ہے, صرف بولا نہیں ہے, دکھایا ہے. تاریخ پڑھیں تو پتہ چلے نا کیسے یہ مدد آئی. وہ بھی انہوں نے بھی حرکت کی. ہم حرکت نہیں کرنا چاہتے, صرف برکت چاہتے ہیں. قرآن خوانی کرا لی, تم بھی پڑھ لو تم بھی برکت آ جائے گی. حرکت خود نہیں کر رہے کہ ہم اٹھ کے خود آخری رات میں اللہ سے مانگے اور اپنے اعمال کو درست کریں. اس میں تھوڑی سی مشقت ہوتی ہے, لیکن اس مشقت کے بعد ہی راحت پہنچنے میں ہوگی. مشقت جو بے حد تو راحت بھی کیا انتہائی نہ ہو. صحابہ نے کیسے کس طرح یہاں تک کہ حضرت سبحان رضی اللہ عنہ دور میں اتنا مال تھا, حضرت عمر کے دور میں ہی آ گیا تھا, کہ ادھر کا آدمی ادھر کے آدمی کو نظر نہیں آ رہا. اتنا مال تھا, یہ روپیہ پاکستانی روپیہ نہیں تھا, کاغذ کا روپیہ, سونا اور چاندی. پاکستانی روپے کی ویلیو تو بنگلہ دیش اور ہندوستان کے مقابلے میں بھی گری ہوئی. ہم کہتے تم کیا یورپی ممالک سے مقابلہ کرو, تم تو اپنے پڑوسیوں سے مقابلہ نہیں کر سکتے. یہ افغانستان کل 3 سال پہلے آزاد ہوا، اس کی کرنسی دیکھی ہم نے، یہ کس کا قصور ہے؟ یہ مولویوں کا قصور ہے یا سودی قرضہ لینے والوں کا قصور ہے؟ اتنا مال تھا حضرت عمر کے زمانے میں کہ ادھر کا آدمی ادھر کو نظر نہیں ہے، کتنا بڑا ڈھیر ہوگا بتائی، حضرت عمر کا قد بھی لمبا تھا رضی اللہ، اتنا مال آ گیا، لیکن حضرت عمر رضی اللہ عنہ صحابہ کی اکثر صحابہ کی زندگی میں بود و باش میں کوئی فرق نہیں آیا، چلو بھی جلدی کرو جلدی کرو، جلدی پکا مکان بناؤ، جلدی جلدی عمارتیں تعمیر کرو اور لباس تبدیل کرو، وہی 14 پیوند، وہی پیوند لگے، تبدیلی نہیں آئی، تبدیلی نہیں آئی. انہوں نے دیکھا تھا اپنے پیشرو کو، نبی علیہ السلام کو، صدیق اکبر کو دیکھا تھا اسی راستے پہ، عثمان رضی اللہ عنہ دور میں اتنا مال تھا کہ ان کو اجازت دینی پڑی بھائی اس سے کچھ فائدہ بھی حاصل کرو، تو اتنا جو ہم نے اللہ نے ہمیں دیا ہم اس کو کیا کریں گے، لہٰذا تھوڑی تھوڑی دنیا آنے لگی، اجازت کی حد تک، جواز کی حد تک، عیاشی کی حد تک، آہستہ آہستہ اس عیاشی کی حد تک آئے کہ پھر اسی میں لگ گئے اور دین کے پھیلانے کو چھوڑ دیا، پھر وہیں پہ آ گئے جہاں سے چلے تھے، اور جو سریا پہ پہنچا دیا تھا صحابہ کی محنتوں نے اور ہماری غفلتوں نے ہمیں تحت السرا میں پہنچا دیا. شیخ الاسلام اس بارے میں بہترین شعر پیش کرتے ہیں کہ حیرت نہ کر، حیرت نہ کر وہ مسلمان جس سے کافر بھیک مانگتا تھا کہ ہم سے جزیہ لے لو اور ہمیں کچھ نہ کہو، آج وہ مسلمان IMF سے بھیک مانگ رہا ہے. آگے وہیں پر، حیرت نہ کر بدن کو میرے چور دیکھ کر، حیرت نہ کر بدن کو میرے چور دیکھ کر، ان رفعتوں کو دیکھ جہاں سے گرا تھا میں. ہمارے صحابہ نے، ان کے بعد کے لوگوں نے ہمیں کہاں تک پہنچایا تھا اور ہم کہاں گرے کہ ہمیں خود بھی اندازہ نہیں ہے کہ ہم کس پستی میں جی رہے ہیں. کیا ان کے نزدیک ہماری حیثیت، کیا ان کے نزدیک ہماری حیثیت. اللہ تعالی ہمیں اپنی حقیقت کو پہچاننے کی توفیق عطا فرمائے. اللہ تعالی نے انسان بنایا اور مسلمان بنایا، اور مسلمانوں کے اعمال سے دنیا کا نظام چلتا ہے، یاد رکھیں، مسلمانوں کے نظام سے دنیا، اگر مسلمان دوبارہ اس مقصد پر آ جائے دنیا کا نظام درست ہو جائے. معیشت تو ایک بہت چھوٹی سی چیز ہے. اللہ تعالیٰ اس بات کو سمجھنے کی اور آگے سمجھانے کی توفیق عطا فرمائے. الحمدللہ.